रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। गत आर्थिक वर्षमा नेपालबाट 29 अर्ब 32 करोड़ भन्दा बढ़ीको विद्युत भारत र बंगलादेश निर्यात। प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठद्वारा शिष्टाचार भेट। नेपाली कंग्रेसको 15 महाधिवेशन आगामी असोज 16-19 गतेसम्म काठमाण्डुमा गर्ने केन्द्रीय कार्य समिति बैठकको निर्णय यथावत। युक्रेनको खार्किभमा भएको रूसी हमलामा कम्तीमा 10 जनाको मृत्यु। र फिफाका प्रमुख संचालन अधिकृत केविन लामोर बर्खास्त।
जहाँ भए पनि पाउनुहोस् हामी सँगै, कल गर्नुहोस्, डेटा चलाउनुहोस्, संसार भरि सजिलै।
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ सेवा सुचारु गर्न #1415#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले गत आर्थिक वर्षमा नेपालले भारत र बंगलादेशमा विद्युत निर्यात गरी 29 अर्ब 32 करोड़ 47 लाख रूपियाँ आमदानी गरेको बताउनुभयो। प्रतिनिधि सभामा भएको प्रश्न उत्तर कार्यक्रममा मन्त्री श्रेष्ठले नेपालको जलविद्युत उत्पादन प्रणाली मुख्यत नदी प्रवाह प्रकृतिको भएको र वर्षामा उत्पादन बढ़ी हुने तथा आन्तरिक खपतको पर्याप्त पूर्वाधार नभएका कारण भारत र बंगलादेशमा निर्यात गर्नुपर्ने अवस्था रहेको बताउनुभयो। उहाँले वर्षायाममा विद्युत निर्यात गर्नुपर्ने भए पनि सुक्खायाममा उत्पादन घट्ने भएकाले भारतबाट विद्युत आयात गर्नुपर्ने अवस्था रहेको पनि उहाँले उल्लेख गर्नुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले विदेश स्थित नेपाली नियोगहरूका लागि आफ्नै भवन निर्माण गर्ने कार्यलाई सरकारले अगाडि बढ़ाएको बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाब दिँदै मन्त्री खनालले विभिन्न देशमा जग्गा खरिद गरिए पनि कानूनी जटिलताका कारण भवन निर्माण हुन नसकेको र अब ती समस्या समाधान हुँदै गएको स्पष्ट पार्नुभयो। यस्तै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्ग राज पौडेलले युरोपियन युनियनको हवाई उडान सुरक्षा सूची अर्थात कालो सूचीबाट नेपाललाई हटाउने विषय सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभयो। प्रतिनिधि सभामा सांसदहरूसँगको प्रश्न उत्तर कार्यक्रममा मन्त्री पौडेलले नेपालको उडान सुरक्षा प्रतिको प्रतिबद्धता, सुधारात्मक कार्य योजनाको कार्यान्वयन, नियामकीय क्षमताको अभिवृद्धि, संस्थागत सुधार र युरोपेली संघको संवादका आधारमा नेपाललाई हवाई उडान सुरक्षा सूचीबाट हटाउन दृढ़ताका साथ अगाडि बढ़िरहेको बताउनुभयो। प्रतिनिधि सभा बैठकमा सांसदहरूले शिक्षा स्वास्थ्य क्षेत्रमा रहेको समस्या, वैदेशिक रोजगारीका क्रममा नागरिकले खेप्नु परिरहेको शास्ति, अनलाइन ठगी र सुशासन लगायतका जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले खाना पकाउने ग्यास, रासायनिक मल, मनसूनजन्य विपद र व्यवस्थापनका विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। सांसदहरूले वैदेशिक रोजगारीमा गएका नेपाली युवाहरू विदेशमा ठगिने र ज्यान गुमाउने सम्मको अवस्थाको अन्त्य गर्न माग गर्दै वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन ऐन र कानून संशोधनको माग गर्नुभयो। प्रतिनिधि सभाको आजको बैठकले राहदानी पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ। सभामा परराष्ट्र मन्त्री शिशिर खनालले विचार गरियोस् भनी प्रस्तुत गर्नुभएको राहदानी पहिलो संशोधन विधेयक सभाको बहुमतले स्वीकृत गरेको सभामुख डोलप्रसाद अर्यालले जानकारी दिनुभयो। विधेयकमाथिको सामान्य छलफलमा उठेका विषयमा जवाब दिँदै मन्त्री खनालले प्रस्तावित विधेयकले विदेशमा रहेका नेपाली सन्तानलाई विदेशी भूमिमा पहिचान र राज्यविहीन बन्नबाट जोगाउने तथा विदेशमा अलपत्र परेका, उद्धार गर्नुपर्ने र राहदानी म्याद सकिएकाहरूका लागि अस्थायी राहदानीको कानूनी बाटो खोल्ने स्पष्ट पार्नुभयो। विधेयकमाथिको छलफलमा सांसदहरूले राहदानी व्यवस्थालाई अन्तर्राष्ट्रिय मापदण्ड र प्रविधि मैत्री बनाउनु पर्ने, अस्थायी राहदानी दिने निश्चित समय सीमा तोक्नुपर्ने तथा संविधानले महिला र पुरूषलाई समान अधिकार दिएकाले पुरूषले सो घोषणा गर्नुपर्ने र महिलाले सो घोषणा गर्नुपर्ने विभेदकारी व्यवस्था राख्न नहुनेमा जोड़ दिनुभयो। उहाँले पुरूषले सो घोषणा नगर्नु पर्ने र महिलाले सो घोषणा गर्नुपर्ने विभेदकारी व्यवस्था राख्न नहुनेमा जोड़ दिनुभयो। बैठकमा सभामुख डोलप्रसाद अर्यालले राहदानी पहिलो संशोधन विधेयक 2083 संशोधन राख्न चाहने सांसदहरूले संघीय संसद सचिवालयमा सूचना दिन सक्ने जानकारी गराउनुभयो। यस्तै बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले थारू आयोगको सातौं वार्षिक प्रतिवेदन 2081-82 सदनमा पेश गर्नुभयो। प्रतिनिधि सभाको अर्को बैठक भोलि दिउँसो 1 बजे बस्नेछ। प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले शिष्टाचार भेट गर्नुभएको छ। रक्षा मन्त्री समेत रहनुभएका प्रधानमन्त्री शाहसँग सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सेनाध्यक्ष सेठले आज शिष्टाचार भेटवार्ता गर्नुभएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा सेनाध्यक्ष सेठ 4 दिने भ्रमणको सिलसिलामा आइतबार काठमाण्डु आउनु भएको थियो। सेनाध्यक्ष सेठलाई हिजो राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्जानी चिन्ह प्रदान गर्नुभएको थियो। नेपाल र भारत बीच सन् 1950 एक अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जानी चिन्ह प्रदान गर्ने परम्परा रहेको छ। भारतीय स्थल सेनाध्यक्ष सेठले आजै शिवपुरी स्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गर्नुभयो। मित्र राष्ट्रका उच्च पदस्थ सैनिक अधिकारीको भ्रमणले दुई देश बीचको सैनिक सम्बन्धलाई अझ विस्तार एवं प्रगाढ़ बनाउन थप मद्दत पुग्ने नेपाली सेनाले विश्वास लिएको छ। राष्ट्रिय सभाका सांसदहरूले विधायकी अन्तर सम्बन्ध समन्वय नहुँदा तहगत कानून निर्माणमा समस्या देखिएको बताउनु भएको छ। विधान व्यवस्थापन समितिको आज बसेको बैठकमा सांसदहरू कृष्ण प्रसाद सिटौला, रामकुमारी झाँक्री, सुरेश आलेमगर, रेणु चन्द, डाक्टर अन्जान साक्य, राजेन्द्र लक्ष्मी गैरी लगायतले संघ, प्रदेश र स्थानीय तहले साझा अधिकार सूची भित्र रहेर कानूनहरू बनाउँदा तीनै तहबीच परामर्श नहुँदा समस्या बढ़ेको बताउनुभयो। बैठकमा संविधान विज्ञ डाक्टर खिमलाल देवकोटाले नेपालको सन्दर्भमा संघीयताको अभ्यास नयाँ भएकाले छिमेकी मुलुकका अभ्यासबाट पनि राम्रा कुराहरू सिक्न सकिने बताउनुभयो। राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको बैठकमा सांसदहरूले नीति निर्माण तहमा समावेशिताको सिद्धान्तका आधारमा पर्याप्त प्रतिनिधित्व हुन नसकेका समुदायलाई अवसर दिनुपर्ने बताउनु भएको छ। समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरूले नीति निर्माण गर्ने तहमा हालसम्म पर्याप्त प्रतिनिधित्व हुन नसकेका समुदायलाई आरक्षण मार्फत अवसर दिएमा राज्यको नीति निर्माण प्रक्रियामा सबै वर्गको समान आवाज र सहभागिता सुनिश्चित गर्न सकिने बताउनुभयो। सरकारद्वारा नियुक्त हुने विभिन्न निकायका पदाधिकारीमा समावेशी तथा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्ने विषयमा छलफल गर्दै सांसदहरूले सरकारी नियुक्तिमा समयानुकूल समावेशिता सुनिश्चित गर्न उपलब्ध तथ्याङ्कका आधारमा नीतिगत सुधार आवश्यक रहेको औल्याउनुभयो। यस्तै अपाङ्गता भएका व्यक्ति, जातीय तथा सामाजिक रूपमा पछाडि पारिएका समुदाय, दलित, महिला तथा राज्यका विभिन्न तहमा पर्याप्त प्रतिनिधित्व हुन नसकेका अन्य समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न आवश्यक अध्ययन तथा अनुसन्धान अघि बढ़ाउनु पर्नेमा समेत सांसदहरूले जोड़ दिनुभयो। बैठकमा विज्ञहरू डाक्टर पासाङ शेर्पा, डाक्टर प्रतिमा गुरूङ र शैलेन्द्र प्रसाद हरिजनले समावेशिता केवल प्रतिनिधित्वमा मात्र सीमित नराखी राज्यका नीति निर्णय र सार्वजनिक निकायमा अवसर र सहभागिताको समान पहुँच सुनिश्चित गर्ने गरी कार्यान्वयन गर्नुपर्ने बताउनुभयो। राज्यका संरचनाभित्रै संरचनागत कमजोरी रहेको उल्लेख गर्दै विज्ञहरूले अन्तर सम्बन्धित विभेदका कारण समावेशी र समानुपातिक प्रतिनिधित्वबाट छुटेका वर्ग र समुदायको तथ्याङ्क व्यवस्थित रूपमा संकलन गरी त्यसका आधारमा नीतिगत सुधार आवश्यक रहेकोमा जोड़ दिनुभयो। नेपाली कंग्रेसले संविधानका उपलब्धिको रक्षा गर्दै लोकतन्त्रलाई थप उन्नत बनाउन संविधान संशोधनका लागि आवश्यक पहल कदमी र अग्रसरता लिने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय समिति बैठकले गरेका निर्णय सार्वजनिक गर्दै प्रवक्ता देवराज चालिसेले संविधानको आधारभूत मूल्यहरूको संरक्षण गर्दै समसामयिक सुधारका लागि सर्वोच्च अदालतका अवकाश प्राप्त प्रधान न्यायाधीशको अध्यक्षतामा संविधान संशोधन सुझाव आयोग गठन गर्न माग गरेको छ। यस्तै पार्टीको 15 महाधिवेशनका लागि सभापति गगन कुमार थापाको अध्यक्षतामा मूल व्यवस्थापन समिति गठन गरिएको प्रवक्ता चालिसेले जानकारी दिनुभयो। महाधिवेशनमा प्रस्तुत हुने मूल राजनैतिक प्रस्ताव सभापति थापाले प्रस्तुत गर्ने, यस्तै उपसभापति विश्वप्रकाश शर्माले राजनैतिक क्षयीकरण सम्बन्धी प्रस्ताव र महामन्त्रीद्वय प्रदीप पौडेलले विधान सम्बन्धी र गुरूराज घिमिरेले संगठन सम्बन्धी प्रस्ताव पेश गर्ने बैठकले निर्णय गरेको हो। प्रवक्ता चालिसेले 15 केन्द्रीय महाधिवेशन आगामी असोज 16-19 गतेसम्म हुने र त्यसका लागि त्यसअघि ओडा, पालिका, क्षेत्र, जिल्ला र प्रदेश तहका अधिवेशन केन्द्रीय निर्वाचन समितिले सबै परिस्थिति हेरेर मिति तय गर्ने जानकारी दिनुभयो। बाढ़ी पहिरोका कारण म्याग्दी जिल्लामा सञ्चालित जलविद्युत आयोजनाको निर्माण कार्य प्रभावित भएको छ। यस्तै 20 मेगावाट क्षमताका दुई आयोजना बन्द भएका छन्। सड़क मार्गको असहजताका कारण निर्माण सामग्री, उपकरण र इन्धन ढुवानी नहुँदा धौलागिरी गाउँपालिकामा निर्माणाधीन चारवटा जलविद्युत आयोजना प्रभावित भएका हुन्। त्यसैगरी अन्नपूर्ण गाउँपालिका चार नारच्याङमा निर्माणाधीन 9.14 मेगावाट क्षमताको सुपर घलेम्दी जलविद्युत आयोजना निर्माण स्थल पनि यातायात सम्पर्क विच्छेद भएको छ। यस्तै नारच्याङको रेले खर्ख क्षेत्रबाट आएको बाढ़ी बादमा थुप्रिँदा 6 मेगावाट क्षमताको रेले खोला जलविद्युत आयोजना गत असार अन्तिम सातादेखि बन्द भएको छ। भारी वर्षा र मनसून जन्य विपदको जोखिम बढ़ेपछि जिल्ला प्रशासन कार्यालय बैतडीले जिल्लावासीलाई उच्च सतर्कता अप्नाउन आग्रह गरेको छ। प्रशासनले भदौ 2 गते बिहानदेखि भदौ 4 गते बिहिबार बिहान 6 बजेसम्म अत्यावश्यक काम बाहेक घर बाहिर यात्रा, टाढाको यात्रा नगर्न तथा नदी र खोलामा पानीको सतह बढ़ने भएकाले खोला नदी नजिक नजान अनुरोध गरेको छ। यस्तै आज बेलुका 9 बजेदेखि भदौ 4 गते बिहान 5 बजेसम्म रातिको समयमा ग्रामीण कच्ची सड़कमा सवारी साधन सञ्चालन रोक लगाइएको प्रमुख जिल्ला अधिकारी मीना अरियालले जानकारी दिनुभयो। प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन गर्ने आयोगको जिम्मेवारीलाई समय सापेक्ष थप सुदृढ़ गरी पूरा गरिने बताउनु भएको छ। आयोगको कार्यालय काठमाण्डुमा आज पूर्व प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूसँगको छलफलमा निर्वाचन व्यवस्थापनको कानूनी, प्रविधिगत र व्यवस्थापकीय सुरक्षाका लागि सुधारका लागि पृष्ठपोषण प्राप्त भएको प्रमुख आयुक्त कार्कीले बताउनुभयो। उहाँले वर्तमान नेतृत्व सबै पूर्व पदाधिकारीसँग सल्लाह लिएर जिम्मेवारी पूरा गर्ने प्रति जनाउनुभयो। छलफलमा निर्वाचन आयुक्त सगुन शमशेर जबराले निर्वाचन व्यवस्थापनमा आयोगले गरेका नवीनतम कामहरूका बारेमा पूर्व प्रमुख आयुक्त र आयुक्तहरूलाई जानकारी गराउनु भएको थियो। परराष्ट्र मन्त्री शिशिर खनालसँग नेपालका लागि युरोपेली संघ ईयूका राजदूत भेरोनिक लोरेन्जोले आज विदाई भेट गर्नुभएको छ। परराष्ट्र मन्त्रालयमा भएको भेटमा उहाँहरू नेपाल युएई सम्बन्ध, आपसी हित तथा चासोका विभिन्न विषयमा उहाँहरू बीचमा छलफल भएको हो। त्यस अवसरमा राजदूत लोरेन्जोले परराष्ट्र मन्त्रालयसँगको उत्कृष्ट सम्बन्धका लागि धन्यवाद व्यक्त गर्दै मन्त्रालय सहयोगी, सक्रिय र उत्तरदायी रहेको बताउनुभयो। परराष्ट्र मन्त्री खनालले राजदूत लोरेन्जोको खुलापन, इमानदारी र सहयोगका लागि धन्यवाद दिँदै नेपाल र परराष्ट्र मन्त्रालयप्रति उहाँले देखाउनु भएको सहयोगको प्रशंसा गर्नुभयो। नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको आपूर्ति सहज बन्दै गएको उल्लेख गर्दै अनावश्यक ग्यास सिलिण्डर सञ्चय नगर्न आग्रह गरेको छ। आज हाल काठमाण्डु उपत्यकाको औसत मागभन्दा बढ़ी सिलिण्डर आपूर्ति भइरहेको उल्लेख गर्दै निगमले केही दिनमै अवस्था सामान्य हुने समेत बताएको छ। काठमाण्डु उपत्यकामा प्रति दिन औसत 35,000-37,000 सिलिण्डरको माग भए पनि अहिले औसतमा 5,000-8,000 बढ़ी सिलिण्डर आपूर्ति गरिरहेको निगमका निर्देशक विनित मणि उपाध्यायले बताउनुभयो। भोजपुरका किसानले रुद्राक्ष खेतीबाट राम्रो आमदानी गर्दै आएका छन्। भोजपुरको दिङला क्षेत्रमा अधिकांश स्थानीयले रुद्राक्षलाई मुख्य आमदानीको स्रोतका रूपमा अघि बढ़ाएका छन्। भोजपुरबाट संवाददाता गणेश विष्टको रिपोर्ट।
भोजपुरका किसानका लागि रुद्राक्ष खेती राम्रो आमदानीको स्रोतको रूपमा स्थापित हुँदै गएको छ। विशेष गरी रुद्राक्षको राजधानी भनेर चिनिने भोजपुरको दिङला क्षेत्रका अधिकांश किसानले रुद्राक्षलाई मुख्य आमदानीको माध्यमको रूपमा अप्नाएका छन्। स्थानीय व्यापारीका अनुसार भोजपुरमा रुद्राक्ष कारोबारबाट वार्षिक रूपमा सरदर 1 अरब हारारी रकम भित्रिने गरेको छ। राम्रो गुणस्तर, आकार र दुर्लभ मुख भएका रुद्राक्षको मूल्य अत्याधिक हुने भएकाले किसानले यसबाट ठूलो आर्थिक लाभ लिन सक्ने अवस्था रहेको स्थानीय किसान छत्रबहादुर दमाईले बताउनुभयो। रुद्राक्षमा देखिने प्राकृतिक दर्शा र रेखाका आधारमा यसको मुख निर्धारण गरिन्छ। सामान्य 8-29 मुखेसम्म दानालाई मुखदार मानिन्छ। धार्मिक तथा आध्यात्मिक महत्वका कारण यस्ता दुर्लभ रुद्राक्षको माग स्वदेशमा मात्र नभई विदेशमा पनि उच्च रहेको छ। दिङ्लाका एक किसानले रुद्राक्षबाट वार्षिक रूपमा न्यूनतम 1 लाखदेखि अधिकतम 50 लाखसम्म आमदानी गर्ने गरेको स्थानीय पुष्पबहादुर तामाङको भनाइ छ।
कसैको त 5-7 लाख पनि भइरहेको छ।
रुद्राक्षको मूल्यको निर्धारण यसको मुख, तौल, आकार, गुणस्तर र दुर्लभताको आधारमा हुने गर्दछ। राम्रो आकार, स्पष्ट मुख र कम दोष भएका दानाको बजार मूल्य धेरै हुने गर्दछ। भोजपुरको करिब 30-40 हजार किसान प्रत्यक्ष अप्रत्यक्ष रूपमा रुद्राक्ष खेतीमा आबद्ध रहेको रुद्राक्ष व्यवसायी संघले जनाएको छ। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सिराहा लहान नगरपालिका वडा नम्बर 6 स्थित आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज एमएस पाल सहित दुईजना विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। लेखा परीक्षण लगायत कर निर्धारणको काममा सेवाग्राहीसँग घुस लिएको आरोपमा पाल विरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश नेउपानेले जानकारी दिनुभयो। युक्रेनको खार्किभ क्षेत्रमा रूसी सेनाले गरेको रकेट हमलामा कम्तीमा 10 जनाको मृत्यु भएको छ भने 17 जना घाइते भएका छन्। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हमला व्यस्त चौबाटोमा भएको बताउनु भएको छ। आक्रमणका कारण भवनहरू ध्वस्त भएका छन् भने घटनास्थलमा धुवाँ फैलिएको र केही सवारी साधनमा आगो लागेको युक्रेनी आपतकालीन सेवाले जनाएको छ। राष्ट्रपति जेलेन्स्कीले युक्रेनले रूसी हमलाको जवाब दिने बताएको छ। राष्ट्रपतिले हमलाको कड़ा जवाब दिने बताउनुभयो। यसैबीच संयुक्त राष्ट्रसंघले रूस युक्रेन युद्धमा पछिल्ला महिनामा नागरिक हताहतको संख्या युद्ध शुरू भए यताकै अन्य अवधिको तुलनामा उच्च रहेको जनाएको छ। अमेरिका र इरानबीच रोकिएको वार्ता पुनः शुरू गर्न होर्मुज जलसन्धिबारे इरान र ओमानबीच हुने सम्भावित सम्झौता महत्वपूर्ण हुने कतारले जनाएको छ। कतार अमेरिका इरान वार्तामा प्रमुख मध्यस्थकर्ता मध्ये एक हो। फेब्रुअरीको अन्त्यतिर अमेरिका र इरानबीच युद्ध शुरू भएपछि इरानले होर्मुज जलसन्धि बन्द गरेको थियो। जलसन्धिको दुवैतर्फ रहेका इरान र ओमानले केही समय यता यसबाट हुने पानी जहाजको आवागमन पुनः सञ्चालन गर्ने विषयमा छलफल गर्दै आएका छन्। कतारी विदेश मन्त्रालयका प्रवक्ताले होर्मुज जलसन्धिबारे हुने सम्झौताले अमेरिका र इरानबीचको वार्ता पुनः शुरू गर्न सहज बनाउने बताउनुभयो। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले किसानबाट खरिद गरेको दूधको भुक्तानी अवधि घटाउने प्रतिबद्धता जनाउनु भएको छ। प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसदहरूले उठाउनु भएको प्रश्नको जवाफ दिँदै मन्त्री चौधरीले विगतमा किसानको दूधको भुक्तानी अवधि 8 महिनाबाट घटाएर हाल 3 महिनामा जारिएको र आगामी दिनमा त्यसलाई अझ कम गर्दै भदौ अन्तिम साताभित्र 25 दिनमा धार्ने योजना रहेको बताउनुभयो। गत वैशाख 20 गतेदेखि भदौ 1 गतेसम्म किसानलाई 60 करोड़ रूपियाँ बराबरको रकम भुक्तानी गरेको पनि मन्त्री चौधरीले जानकारी गराउनुभयो। दुग्ध विकास संस्थानसँग दुग्ध तथा दुग्धजन्य पदार्थको ठूलो मौजदात रहनु, अत्यधिक दूध प्रशोधन लगायत प्रशासनिक खर्च, कमजोर व्यवस्थापन तथा पुरानो संरचना लगायतका कारण संस्थानको आर्थिक दायित्व बढेको मन्त्री चौधरीले उल्लेख गर्नुभयो। डीडीसीले किसानको बकेउटा भुक्तानी घटाउँदै दैनिक कारोबारबाट प्राप्त रकम किसानको भुक्तानीमा प्रयोग गर्ने नीति अघि सारेको पनि मन्त्री चौधरीले उल्लेख गर्नुभयो। दुग्ध विकास संस्थानको आर्थिक अवस्था सुधार तथा किसानको दूधको बकेउटा भुक्तानी गर्न नेपाल सरकारबाट 40 करोड़ रूपियाँ कर्जा लिने योजना मन्त्रालयको रहेको मन्त्री चौधरीले उल्लेख गर्नुभयो। सरकारले निजी क्षेत्रको लगानी सुरक्षा संरक्षण तथा प्रवर्धन गर्दै लगानीकर्ताको मनोबल उच्च बनाउने उद्देश्यले निजी लगानी संरक्षण तथा प्रवर्धन रणनीति जारी गरी कार्यान्वयन शुरू गरेको छ। देशमा तीव्र आर्थिक विकास र रोजगारी सृजनाका लागि निजी क्षेत्रलाई उच्च मनोबलका साथ लगानी गर्ने वातावरण निर्माण गर्न रणनीति ल्याएको सरकारले स्पष्ट पारेको छ। लगानीकर्ता एवं औद्योगिक तथा व्यावसायिक संरचनाको सुरक्षा, सम्पत्ति संरक्षण, आर्थिक पुनरुत्थान, कानूनी तथा नियामकीय सरलीकरण, लगानी संरक्षण तथा प्रवर्धन र युवा उद्यमशीलता विकासलाई रणनीतिले प्राथमिकतामा राखेको छ। साउन मसान्तसम्म नेपाल धितो पत्र बोर्ड समक्ष आईपीओ निष्कासनको अनुमति माग गर्दै आवेदन दिने कम्पनीहरूको संख्या 108 पुगेको छ। 108 कम्पनीहरूले 70,19,59,00,000 रूपियाँ बराबरका 48,17,76,000 किता शेयर निष्कासनको शेयर आईपीओ निष्कासनको लागि अनुमति माग गरेका छन्। आईपीओ निष्कासनको लागि माग गर्ने कम्पनीहरूमा होटल तथा पर्यटन तर्फका 18, जलविद्युत क्षेत्रका 35, लगानी क्षेत्रका 6, उत्पादन र प्रशोधन क्षेत्रका 31, लघु बीमा क्षेत्रका 3 र अन्य क्षेत्रका 35 कम्पनीहरू रहेको नेपाल धितो पत्र बोर्डको तथ्याङ्कमा उल्लेख छ। मंगलबार नेपाली शेयर बजारको कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। यस दिन नेप्से परिसूचक 19.34 अंकले घटेर 2,622.48 अंकमा झरेको छ। मंगलबार विभिन्न कम्पनीहरूका 1,51,96,982 किता शेयरहरू 5,07,35,00,000 रूपियाँमा किनबेच भएका छन्। यस दिन बजारमा एउटा उपसमूहको शेयर मूल्य बढेको छ भने 12 उपसमूहको मूल्य घटेको छ। मंगलबार 56 कम्पनीहरूको शेयर मूल्य बढ्यो भने 218 कम्पनीहरूको शेयर घटेर कारोबार भएको छ।
अब खेल समाचार अझ बमबाट।
रोयल एफसीको आयोजनामा यही भाद्र 12 र 13 गते सेभेन ए साइड भेटरान र खुल्ला नकआउट गरी दुई छुट्टा छुट्टै फुटसल प्रतियोगिता हुने भएको छ। ताकेश्वर मनमुजू स्थित आफ्नै निजी फुटसल G4 फुटसलमा आयोजना हुने इभेन्ट अन्तर्गत खुला नकआउट प्रतियोगिताको विजेताले 1,11,111 रुपियाँ सहित ट्रफी र मेडल प्राप्त गर्नेछ। त्यस्तै उपविजेताले 55,555 रुपियाँ हात पार्नेछ। यो विधाको दर्ता शुल्क 8,000 रुपियाँ तोकिएको छ। टोलीमा कुल 10 जना खेलाड़ी राख्न पाउने नियम राखिएको छ। यसै गरी भेटरान तर्फको विजेताले ट्रफी मेडल र सर्टिफिकेट सँगै 1,01,000 रुपियाँ जित्नेछ। त्यस्तै उपविजेताले 51,000 रुपियाँ प्राप्त गर्नेछ। यो विधाको दर्ता शुल्क 10,000 रुपियाँ तोकिएको छ। खुल्ला नकआउट जस्तै यसमा पनि कुल 10 खेलाड़ी राख्न पाउने नियम छ। फिफाका प्रमुख संचालक अधिकृत केविन लामोर बर्खास्त भएका छन्। प्रतियोगिताहरूमा निजी लगानीकर्तालाई हिस्सेदारी बिक्री गर्ने अध्यक्ष जियानी इन्फान्टिको योजनाको कड़ा आलोचना गरेको 3 साता नपुग्दै उनलाई फिफाले बर्खास्त गरेको हो। फिफाका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा प्रमुख संचालक अधिकृतका रूपमा फिफा र केविन लामोर बीचको कार्य सम्बन्ध 17 अगस्त 2026 समाप्त भएको उल्लेख गरेको छ। फिफाले केविनलाई उनको 2 वर्षको सेवाका लागि धन्यवाद दिँदै भविष्यका लागि शुभकामना समेत दिएको छ। फिफाका कर्मचारीहरूलाई महासचिव म्याथियास क्राफ्ट स्मोलले पठाएको इमेल मार्फत यसको जानकारी दिएको थियो, जसमा संस्था र लामोर बीच अलग हुने सहमति भएको बताएका थिए। लामोर नोभेम्बर 2024 फिफामा प्रवेश गरेका थिए। त्यसअघि उनी युईएफएमा उपमहासचिवका रूपमा कार्यरत थिए र उनी इन्फान्टिनो भन्दा व्यवस्थापनको तहमा 2 तह तल थिए। यस महिना मरोक्कोमा भएको बैठकमा इन्फान्टिनोले वरिष्ठ अधिकारीहरूको समर्थन प्राप्त गरेका थिए, तर लामोरलाई सो बैठकमा आमन्त्रित नगरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले बताएका छन्।
अब मौसम। आज राति कोशी मधेश बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थान तथा सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहनुका साथै कोशी प्रदेशको पहाड़ी भूभाग बागमती र गण्डकी प्रदेशका तराई र पहाड़ी भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम तापक्रम 29.7 डिग्री सेल्सियस, न्यूनतम 21.2 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम तापक्रम 30.5, न्यूनतम 20.8 डिग्री सेल्सियस, वर्षा 1.2 मिलिमिटर। पोखराको अधिकतम तापक्रम 31 डिग्री सेल्सियस, न्यूनतम 23.6 डिग्री सेल्सियस, वर्षा 8 फुट। वीरेन्द्रनगरको अधिकतम तापक्रम 31 डिग्री सेल्सियस, न्यूनतम 23.5 डिग्री सेल्सियस, वर्षा 17.2 मिलिमिटर। र दिपायलको अधिकतम तापक्रम 32.8 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 24.4 डिग्री सेल्सियस, वर्षा 1.3 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। गत आर्थिक वर्षमा नेपालबाट 29 अर्ब 32 करोड़ भन्दा बढ़ीको विद्युत भारत र बंगलादेश निर्यात। प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठद्वारा शिष्टाचार भेट। नेपाली कंग्रेसको 15 महाधिवेशन आगामी असोज 16-19 गतेसम्म काठमाण्डुमा गर्ने केन्द्रीय कार्य समिति बैठकको निर्णय यथावत। युक्रेनको खार्किभमा भएको रूसी हमलामा कम्तीमा 10 जनाको मृत्यु। र फिफाका प्रमुख संचालन अधिकृत केविन लामोर बर्खास्त। यसका साथै रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।